المسلمين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما على بقية الله في الأرضين وحجته على العالمين الإمام المنتظر والحجة الثانية شر أجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين من الأزل إلى الأبد. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد: بسم الله الرحمن الرحيم. والفجر وليال عشر والشفع والوتر. وقال: وسيعلم الذين ظلموا أي منقلب ينقلبون. جیسا کہ سینٹر کے ہال میں موجود مومنین اور مومنات کو تو معلوم ہو چکا ہوگا کہ آج کے مجلس کے شروع میں 15 منٹ یا 20 منٹ یا شاید اس سے بھی کم کیو این اے سیشن رکھا گیا ہے، اور اس کے لیے ذرا سا فارمیٹ چینج ہوا ہے. عام طور پہ کیو این اے سیشن میں جو لوگ فرش پر بیٹھے ہوں یا فلور والے، ان سے بھی سوالات لیے جاتے ہیں، لیکن چونکہ ایام عزا 1441 ہجرہ کا یہ پہلا عشرہ، اور پہلے عشرے میں غم کا بیان بھی زیادہ ہوتا ہے، ماتم بھی زیادہ ہوتے ہیں، تو کیو این اے سیشن کو بہت زیادہ لیندھی کرنے کا ٹائم نہیں. اس لیے ریٹرن میں سوالات آپ سے مانگے گئے تھے، جتنے سوالات میرے پاس آئے ہیں اس کا جواب دیا جا رہا ہے. کل جو مجلس ہو گئی یسٹرڈے، اس میں بھی دو تین باتیں ایسی تھیں جو انکمپلیٹ رہ گئی، اور وہ تو میری مجالس میں آپ کو معلوم ہے کہ ہر مجلس میں کچھ نہ کچھ باتیں انکمپلیٹ ہوتی ہیں جو اگلی مجلسوں میں مکمل ہوتی. پہلے میں یہاں یہ گزارش کر دوں، اس سے پہلے کہ یہ کیو این اے سیشن جو پارٹ آف دا مجلس ہے، اس سے پہلے کہ میں اس کو شروع کروں، ایک گزارش یہ کر دوں کہ ایام عزا کی اس مجلس میں یہ سوال و جواب کا سیشن وائے. کل میں نے قرآن کریم کی جن دو آیتوں کی تلاوت کی تھی، تو دوسری آیت کی تلاوت کرتے وقت وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا یہ عرض کیا تھا کہ عام طور پہ یہ آیت مجلس کے اختتام پہ تلاوت کی جاتی ہے، اور پورے ایام عزا کے بعد عید الزہرا کی محفل ہے. میں مجلس کے شروع میں تلاوت کر رہا ہوں اور پہلی ہی مجلس میں، اور ابھی میں نے اس کا ریزن نہیں بتایا تھا. کیو این اے سیشن کے حوالے سے بھی یہی جملہ، جب ہم پورا پہلا عشرہ جب یہ کمپلیٹ ہوتا ہے تو اختتام اس کا ہوتا ہے شام غریبہ، اور شام غریبہ کے اہم ترین میسج میں سے ایک میسج یہ ہے، یہ کیو این اے سیشن شام غریبہ، یعنی آقا حسین کا جہاد جہاں پہ کمپلیٹ ہوا. شام غریبہ ظاہری طور پہ آقا حسین کے جہاد کا پارٹ نہیں ہے، وہاں سے آقا سجاد کا جہاد شروع ہو رہا. آقا حسین کا جہاد جہاں پہ مکمل ہوتا ہے، تو پہلا میسج جو شام غریبہ میں آ رہا وہ یہی کیو این اے سیشن ہے. شام غریبہ کی مجلس میں ہر سال آپ یہ غم کا بیان سنتے ہیں، اور میں بھی انشاءاللہ اس سے پہلے بھی یہاں 4 سال پہلے شام غریبہ کی مجلس میں پڑھ چکا ہوں، آئندہ بھی پڑھتا رہوں گا. وہ یہ ہے کہ ادھر آقا سجاد کی امامت شروع ہوتی ہے، اور سب سے پہلا میسج یہ کہ زینب کبریٰ پہنچتی ہیں اور کہتی ہے کہ بیٹا سجاد تیری امامت میں تیری پھوپھی پہلا مسئلہ تجھ سے پوچھنے آئی. کربلا کا میدان، حسین کی شہادت، جو سورہ امام حسین کا بیان میں نے کل شروع کیا، وہ سورہ امام حسین مکمل ہوتا ہے، سورہ امام حسین کی آخری آیت کیا؟ یا ایتہا النفس المطمئنہ. یہ سورہ امام حسین کی آخری آیت. حسین خدا کی یہ آواز سن کر شہادت کے مرتبے پہ فائز ہوئے ہیں اور سجاد کی امامت. مسئلہ شرعی پوچھو. زینب کبریٰ کو کوئی ضرورت نہیں تھی کوئی بھی مسئلہ پوچھنے کی. اور یہ تو بہت ہی چھوٹا سا مسئلہ تھا کہ اگر زندگی خطرے میں ہو تو کیا عورت کو پھر بھی حجاب کرنا. مگر زینب کبریٰ نے اسی کیو این اے کے اہمیت کو بتانے کے لیے، اگرچہ اس کے کچھ اور بھی پرپس تھے اور کچھ اور لاجک بھی تھی، موقع ملا تو کسی مجلس میں اور واضح کروں گا، لیکن ظاہری اعتبار سے زینب کبریٰ کا یہ سوال ہم پریکٹیکلی آج کی اس مجلس کے شروع کے 15 منٹ شام غریبہ کے اس میسج کو دے رہے ہیں. ایک ہوتا ہے زبانی میسج دینا، ایک ہوتا ہے اس پر عمل کرنا. اب ٹائم کو بچانے کے لیے میں مزید تفصیل میں نہیں جاتا جو سوالات آ گئے ہیں. البتہ یہ عرض کر دوں کہ ایک دو سوال ایسے ہیں جس کا جواب بہت ڈیٹیل میں بھی ہے اور تھوڑا سا ہماری پریکٹیکل لائف سے ہٹ کر ہے سوال اہم، لیکن اس وقت مجلس کا جو ایٹموسفیئر ہے اس کے اندر یہ سوال کا جواب دینا میرے لیے ممکن نہیں ہے. پھر بھی خالی سوال کو میں پڑھ دیتا ہوں تاکہ جن کا سوال ہے ان کو یہ اطمینان ہو کہ ان کا سوال امانت مجھ تک پہنچ گئی، بات مجبوری کی بنا پہ میں اس کا جواب نہیں دے رہا ہوں. اور وہ سوال یہ ہے کہ سورہ احزاب کی آیت نمبر 72 اس کی تفسیر بیان کرے. تو اب یہ قرآن کریم کی کسی آیت کی تفسیر کیو این اے سیشن میں ذرا سا مشکل ہے، جبکہ یہ آیت تو واقعا تھوڑی سی کمپلیکیٹڈ قسم کی اس میں تفسیر چاہیے. میں یہ نہیں کہہ رہا کہ سوال کا یا میزا سے کوئی تعلق نہیں، آپ حضرات میں سے تقریباً ہر ایک عاشورے کے دن اعمال عاشورہ جب انجام دیں گے تو اس کی جو نماز ہے اس نماز میں سورہ احزاب کی تلاوت کی جاتی ہے، اور اسی سورہ احزاب کی ایک آیت کے بارے میں پوچھا گیا ہے. لیکن وہ ذرا سا کیو این اے سیشن سے ہٹ کر سوال بن جائے گا اور اتنا وقت میرے پاس نہیں ہے، تو میں سوری، انشاءاللہ کسی اور موقع پر اس کا جواب دوں گا. دو سوال نیتوں کے بارے میں آئے ہیں، اور دیکھیں میں اپنی طرف سے کچھ نہیں پڑھ رہا ہوں، جو سوال میرے پاس آئے انہی کا مجھ کو جواب دینا ہے. چاہے کچھ سوال آپ کو بہت ہی زیادہ سمپل ٹائپ کے لگیں. اب یہ جو دو سوال آئے ہیں اس سے پہلے ایک چھوٹی سی بات، اور وہ یہ ہے کہ ہم لوگ خاص طور پر یہاں کے مومنین تقلید، مرجعیت، اخباریت، تقلید کے اگینسٹ، یہ ساری چیزیں کئی سالوں سے سن رہے ہیں، اور تقلید کرنے والے تقریباً سارا کا سارا مجمع یہی کلیم کرتا. لیکن ابھی بھی ہمارے یہاں تقلید کا کنسپٹ اتنا واضح نہیں. تقلید یہ نہیں ہے کہ آپ نے ایک مرجع کا نام لیا اور کہا کہ میں ان کی تقلید میں ہوں اور پھر کچھ مسئلوں میں ان کی بات مان لی. تقلید کا مطلب یہ ہے کہ آپ کو ان کی بات ہر مسئلے کے اندر ماننا. یہ طریقہ تقلید کا طریقہ نہیں کہ کچھ نئے نئے مسئلوں میں ان کی بات مان لی، پرانے مسئلوں میں آپ اپنے اسی احمد آباد اور تاج پور اور جمال پور اور لکھنؤ اور کراچی اور ڈونگری اور سولجر بازار اور کھارگھر کے ماحول میں پھنسے رہے. تقلید کا مقصد یہ ہے کہ تمام مسائل شرعی اپنے مرجع کو مکمل طور پہ فالو کرنا. اور اس یہ جو میں نے جملہ کہا ہے تو یہ کیوں کہا؟ اس لیے کہ ابھی بھی ہمارے یہاں بہت سارے مسئلوں میں وہی جو ایک ٹریڈیشنل طریقہ باپ دادا نانا پر دادا کا چلا رہا اسی کو ہم فالو کر رہے ہیں، جو غلط نہیں، اس زمانے کے مرجع کے فتوے میں وہی تھا، لیکن ہم اس زمانے کے مرجع کی تقلید میں نہیں. چھوٹی سی ایک مثال دے دوں جو کہ بہت لمبی بات ہو جائے گی، گرچہ ابھی تک Q&A की कोई बात शुरू नहीं हुई, ये तो वही मजलिस के टॉपिक है जो आप सुन रहे हैं, गुस्ल मैयत। अकॉर्डिंग टू अवर करंट मराजे, और करंट मराजे में हम एक जनरेशन पहले के मरजे भी शामिल कर रहे हैं, मरहूम आयतुल्लाह खुई, मरहूम इमाम खुमैनी, मरहूम आयतुल्लाह मोहसिन हकीम, इनको भी हम शामिल कर रहे हैं। इनके यहां मैयत के गुस्ल और कफन का मसला इतना सिंपल और सादा कि अगर आप इनकी बुक में जाके देखिए, इसमें किसी कंट्रोवर्सी की जरूरत नहीं है। इन सब की बुक्स मौजूद हैं, इंग्लिश में भी और उर्दू में भी और गुजराती में भी। गुस्ल मैयत तीन जुमलों के अंदर कंप्लीट हो गया। हमारे यहां इसको इतना ज्यादा टेक्निकल और प्रोफेशनल किस्म का एक मसाला बना दिया गया कि दो दो घंटे और तीन तीन घंटे की क्लासेस कराची में ली जाती हैं गुस्ल मैयत सिखाने के लिए। जो आदमी गुस्ल मैयत दे रहा, क्या उसने जिंदगी में खुद कभी कोई गुस्ल नहीं किया? तो गुस्ल मैयत में और अपनी जिंदगी के गुस्ल में क्या फर्क? सिर्फ यह है कि बाद मराजे कहते हैं कि अपना गुस्ल जो आप करें तो बॉडी को दो पार्ट में धो सकते हैं, सरो गर्दन और फिर पूरी बॉडी, मैयत को तीन पार्ट में धोना है बस। लेकिन दो दो घंटे और तीन तीन घंटे की क्लास दी जाती है यह सिखाने के लिए कि गुस्ल मैयत कैसे दिया जाता। जब मैं तीन घंटे की क्लास सुनता हूं तो मुझे मैयत के बारे में परेशानी नहीं होती है, इस जिंदा आदमी के बारे में परेशानी होती है कि जिंदगी भर इसने फिर क्या गुस्ल किया, ये नजिस का नजिस है। अगर इसे गुस्ल का तरीका, अपने गुस्ल का तरीका नहीं आता तो इसका मतलब यह है कि यह अब तक नजिस है, मस्जिद में जा ठहरना इसके लिए हराम है। तो खैर, बहुत ही सिंपल हो सकता है कि बहुत पहले इतना ही कोई मुश्किल मसाला हो, इश्तिहाद तरक्की कर रहा। तो खैर, अब ये वो मसाले जिसके अंदर एक बहुत बड़ा मेजर चेंज आया, ये लफ्ज याद रखिएगा ताकि हम अपने बुजुर्गों की तौहीन भी ना करें, वो भी गलत नहीं कर रहे थे, लेकिन एक बहुत बड़ा जो मेजर चेंज आया है वो नियत का मसाला। अलबत्ता ये मेजर चेंज कोई 50 साल 60 साल पहले नहीं आया, 900 साल पहले, और वो ये है कि नियत इस्लाम में बहुत ही सिंपल चीज है। दिल का इरादा, जब आप घर से बाहर निकले, आज गाड़ी में बैठे कि मगरिब और ईशा की नमाज पढ़ना है, आपकी नियत ऑलरेडी हो चुकी है, सब में खड़े होकर आपको अलग से कोई नियत करने की जरूरत नहीं। लेकिन अब ये कि नियत के मसले पे बात करूंगा तो आधा घंटा निकल जाएगा, जो सवाल है उसको मैं बताता हूं। पुराने जमाने के मर्जी, पुराने से मतलब फिर मैं कह दू हमारे दादा के जमाने के नहीं, 600 साल पहले के, 700 साल पहले के, उनका यह नजरिया था कि जब आप नियत करें तो यह भी मेंशन करें कि जो अमल आप कर रहे हैं यह वाजिब है कि मुस्तहब है। लेकिन 700 साल से यह बात तयशुदा कि यह सब कहने की जरूरत नहीं है, कहना तो छोड़ें, मगज में यह ख्याल लाने की जरूरत भी नहीं है, हर इबादत की नियत सिर्फ कुर्बतन इलल्लाह से होती है। ये कहने की जरूरत नहीं है कि गुस्ल जनाबत करता हूं वाजिब कुर्बतन इलल्लाह, गुस्ल जनाबत करता हूं कुर्बतन इलल्लाह, नमाज मगरिब पढ़ता हूं कुर्बतन इलल्लाह, और जितने भी इस्लाम के वाजिबात हैं मैं टाइम को भी देख रहा हूं, कुर्बतन इलल्लाह का मतलब क्या है? अब ये कर्म है, उर्दू जबान वाले कहेंगे कुर्बतन इलल्लाह का मतलब है अल्लाह से करीब होने के लिए, नहीं। जब नियत में आप कुर्बतन इलल्लाह कहते हैं या फिक्र में कुर्बतन इलल्लाह कहते हैं उसके ये मीनिंग नहीं, ये तो डिक्शनरी के मीनिंग आपने बता दी, कुर्बतन इलल्लाह माने अल्लाह से करीब होना। अगर डिक्शनरी के मीनिंग पे आपको जाना है तो वो वाले मुसलमान ठीक हैं, या वो जो शेख इमाम फिरका के सलात के डिक्शनरी में मीनिंग है दुआ, वो कहते हैं कहीं भी जमा होकर दुआ कर लो सलात हो गई, क्योंकि डिक्शनरी में वाकन सलात के यही माने। हज के माने हैं किसी की जियारत करना, तो बस जाके अपने रीडर की जियारत कर लो, हज हो गए। इबादात में डिक्शनरी के मीनिंग नहीं चलते हैं, ये टर्मिनोलॉजी ہر زبان میں ہر ہر علم میں ایسا ہوتا. اب یہ آئی ٹی والے ہیں جانتے ہیں کہ آئی ٹی کے اندر جو ٹرم استعمال ہوتے ہیں ماؤس کا مطلب وہ چوہا نہیں ہے جسے آپ پکڑ کے پھر اپنے ہاتھ میں دبائیں کہ جی ہمارے ٹیچر نے کہا ہے کہ ماؤس, کیونکہ یہاں مطلب کچھ اور ہو گیا. یہی دین میں اور یہی فقہ میں قربتن اللہ کے معنی ہیں. یاد رکھیں یہ لفظ لوگوں کو دھوکہ دیتا. قربتن اللہ کے شریعت میں معنی ہیں اللہ کے حکم کی وجہ سے. میں غسل جنابت کرتا ہوں اللہ کے حکم کی وجہ سے. جب آپ یہ کہہ دیں گے تو چاہے واجب حکم ہو چاہے سنت حکم ہو سب آٹومیٹک اس میں آ گئے. آپ کو الگ سے دو کیٹیگریز بنانے کی ضرورت نہیں ہے. خالی اتنا کہہ دیں قربتن اللہ, اگر وہ واجب غسل ہے تو اللہ اس کو واجب میں شامل کر لے گا, سنت غسل ہے تو اللہ اس کو سنت میں شامل کر دے گا. اب اس میں ایک چیز اور آتی ہے, ایک اسٹیپ فردر, اور وہ یہ کہ بعض پرانے مراجع, دیکھیں بعض چیزوں میں ایسا ہے کہ ہمارے بزرگ غلط کام کرتے تھے, جیسے ہم بھی بہت سے غلط کام کرتے ہیں, لیکن بعض چیزیں ایسی ہیں کہ وہ غلط کام نہیں کرتے تھے, اکارڈنگ ٹو دیئر ٹائمس مرجے وہ ٹھیک تھے. تو میں ہر چیز میں نہ ان پر اعتراض کرتا ہوں اور نہ ہی ہر چیز میں ان کو جسٹیفائی کرتا ہوں. بعض پرانے مرجے, یہاں لفظ پرانے سے پھر مراد ہے 900 سال پرانے, وتھ ڈیو اپولوجی کہ ہم میں سے بہت سے بزرگ اس وقت تو مسلمان بھی نہیں تھے, غیر مسلم تھے, جس زمانے کے مراجع کی بات ہو رہی. وہ یہ کہتے تھے کہ آپ کسی بھی عبادت میں واجب اس وقت کہہ سکتے ہیں جب آپ کی نماز کا ٹائم بہت قریب, جیسے وضو کرتا ہوں, اگر نماز کا ٹائم بہت قریب ہے تب تو آپ واجب کی نیت سے وضو کریں گے, ورنہ آپ واجب کی نیت سے اگر وضو کریں اور نماز ایک گھنٹے کے بعد ہے تو آپ کا وضو غلط, اور اگر اسی وضو سے ایک گھنٹے کے بعد آپ نے نماز پڑھ لی تو نماز غلط ہو. یہی غسل کا مسئلہ. لیکن آپ 1000 سال یا 900 سال پرانے مسائل پر اتنا ٹائم کیوں لگا رہے ہیں آج کے تمام. اچھا یہ جو 900 سال پرانے مرجے, میں مجلس میں اکثر ایک واقعہ پڑھتا ہوں, آج ٹائم نہیں ہے میرے پاس, اور یہ ابھی مجلس کا سبجیکٹ نہیں ہے, کیو این اے. علامہ ہلی اور ان کے بیٹے کا واقعہ ہے کہ علامہ ہلی جیسا عظیم مرجے غلطی کر گیا اس مسئلے میں, اور وہ یہ ہے کہ یہ مسئلہ بھی کہ اگر کسی نماز کا ٹائم قریب ہے یا آپ نماز پڑھنا چاہتے ہیں تب آپ واجب کی نیت کر سکتے ہیں وضو اور غسل. یہ بھی اس آدمی کے لیے ہے جس پر زندگی میں کوئی قضا نماز باقی نہ ہو. یعنی وہ جو پرانے مراجع ہیں نا, وہ بھی جو اس مسئلے میں ذرا اسٹرکٹ ہے, وہ کہتے تھے اگر کسی پہ کوئی قضا نماز ہو تو وہ ہر وقت واجب کی نیت سے وضو کر سکتا ہے, کیونکہ قضا نماز کا کوئی ٹائم نہیں ہوتا. مغرب عشاء کی نماز اگر آپ کو پڑھنا ہے, اس سے 15 منٹ پہلے واجب کی نیت سے وضو کریں, 1 گھنٹے پہلے واجب کی نیت نہیں کر سکتے پرانے مراجع. لیکن اگر آپ پہ کوئی ایک نماز بالغ ہونے کے بعد سے آج تک واجب, تو وہ واجب نماز ہر وقت آپ کے اوپر ہے, چنانچہ اس کی وجہ سے آپ ہر وقت واجب کی نیت سے وضو اور غسل کر سکتے ہیں. یہ ہے 1000 سال پرانے کے مجتہد کے یہاں بھی اجازت, اور آج کے مراجع تو کہتے ہیں کہ نماز کا وقت ہو کہ نہ ہو, قریب ہو کہ دور ہو, واجب اور سنت کے لفظ کو نکالو, خالی قربت کی نیت سے وضو کرو. لیکن اگر واجب کی نیت سے بھی کر لیا وضو یا غسل اور ابھی 2 گھنٹے باقی ہیں, تب بھی تمہارے وضو اور غسل میں کوئی فرق نہیں ہے, صحیح رہے گا. باقی بات کرنا, آپ کو معلوم ہے کہ فقہ واجبات کے مسائل, یہ میری بہت غلط لفظ استعمال کر رہا ہوں, اللہ تکبر سے بچائے, میری اسپیشلٹی میں شامل ہے. پوری پوری رات آپ مجھ سے اس موضوع پہ بات کروا لیجئے, اس لیے میں اپنے آپ کو کنٹرول کرتا ہوں. نیت کے بارے میں دوسرا سوال, ناؤ ہمیں ایک بٹ فاسٹ ہونا پڑے گا. نیت کے بارے میں دوسرا سوال یہ ہے کہ کیا جمعہ نماز پڑھتے وقت یہ کہنا ضروری ہے کہ نماز پڑھتا ہوں جمعے کی, مثلا نماز پڑھتا ہوں جمعے کی واجب تخیری قربتن اللہ, واجب تخیری جمعے کی نماز غیبت امام میں واجب تخیری ہے اکارڈنگ ٹو اور کرنٹ مراجع, بٹ Is it mandatory to say واجب تخیری as part of نیت؟ جب واجب کہنا بھی لازم نہیں ہے, compulsory نہیں ہے, mandatory نہیں, تو واجب تخیری تو پھر اس کا بچہ, جب باپ ہی دنیا میں پیدا نہیں ہوا تو بیٹا کہاں سے پیدا ہوگا. تو جب واجب کہنا ہی ضروری نہیں تو واجب تخیری کہنے کی بھی قطعاً کوئی ضرورت نہیں. دیکھیں واجب تخیری اسلام میں صرف جمعہ تو نہیں, اور بھی کچھ چیزیں ہیں واجب تخیری. کوئی آدمی اس میں نیت کرتا ہے واجب تخیری, ایگزامپل اگر کسی رمضان کا کوئی روزہ وداؤٹ اینی ریزن نہیں رکھا یا رکھ کے توڑ دیا. بعض اوقات چھوٹی بچیاں 10 سال 11 سال کی ابھی اتنی سمجھ نہیں ہے, روزہ رکھ لیتے ہیں اور اس کے بعد چپکے سے جا کے واش روم میں پانی پی لیا, یا لڑکے 15 16 سال, تو اگر بغیر کسی ریزن کے روزہ توڑ دیا یا رکھا ہی نہیں تو اسے تو روزہ تو رکھنا ہی ہے بعد میں قضا, مگر اس کی ایک پینلٹی بھی دینا ہے, وہ واجب تخیری. یعنی ایک غلام آزاد کرو, وہ تو آج کل ختم ہو گئے, یا 60 روزے رکھو یا 60 غریبوں کو کھانا کھلاؤ. 60 روزے اور 60 جو فوڈ ہیں وہ غریب لوگوں کو دیے جائیں. اب آپ یہاں مجمع کے ریئیکشن سے مجھے لگا کہ یہاں پہ کوئی آدمی بھی ایسا نہیں ہے جس نے آج تک یہ پینلٹی دی ہو, یا تو ضرورت ہی نہیں پڑی, آپ نے زندگی میں کوئی روزہ نہیں چھوڑا, اور یا پھر یہ ہے کہ روزے کی قضا کی ہے لیکن پینلٹی دینے کا خیال نہیں. لیکن ہمارے ہاں, میں کراچی کی بات کروں, بہت سے لوگ ہیں جوانی میں غلطی کی, اب ریئلائز ہوا 60 غریب کو کھانا کھلاؤ یا 60 روزے رکھو, تو اب اگر وہ 60 غریبوں کو کھانا کھلاتے تو قطعاً نیت نہیں کرتے کہ میں واجب تخیری کے طور پہ ہی کھانا کھلا رہا ہوں, چاہے ان کے دماغ میں ہو چاہے دماغ میں نہ ہو. تو جہاں جہاں اسلام میں واجب تخیری ہے مینشن کرنا ضروری نہیں, نیت تو چھوڑے دماغ میں بھی لانا ضروری نہیں ہے. اب میں دیکھ رہا ہوں کہ کوشچن آنسر سیشن ذرا سا لمبا ہو رہا. Can we do سجدہ on tissue paper when خاک شفا is not available? Even خاک شفا available بھی ہو تب بھی اسلام نے سجدے کے لیے اور بھی کچھ چیزیں جائز قرار دی. ایک عام مٹی یا لکڑی یا ایسے پتے یعنی لیو جو کھائی نہیں جاتی, خاک شفا اگر موجود ہے تب بھی آپ دوسری چیزوں پہ سجدہ کر سکتے ہیں, البتہ اس میں کوئی ثواب نہیں ہے. خاک شفا پہ سجدے کا بہت زیادہ ثواب ہے. لیکن ٹیشو کے بارے میں مراجع میں اختلاف ہے, میں آپ کو زیادہ بحث میں نہیں الجھاؤں گا, لیکن جو میں نے ابھی شروع میں ایک جملہ کہا تھا کہ انہیں ایک شروع میں وہی یہاں پر آئے, زیادہ تر مراجع انکلوڈنگ مرحوم آغائے خوئی ٹیشو پیپر پر سجدے کی اجازت دیتے ہیں. لیکن آپ تقلید کر رہے ہیں آغائے سیستانی. آغا سیستانی کہتے ہیں اگر آپ کو یہ معلوم ہے کہ ٹیشو پیپر کا اوریجن کیا ہے, یہ کس چیز سے بنا, ایسی چیز سے بنا ہے جس پر سجدہ صحیح تھا, وہ چیز اس سے یہ ٹیشو بنا ہے تو ٹیشو پر بھی سجدہ صحیح, اور اگر جس چیز سے یہ ٹیشو بنایا گیا اس پر سجدہ صحیح نہیں ہے تو ٹیشو پر سجدہ صحیح نہیں ہے. لیکن تیسری بات, اور اگر آپ کو کچھ نہیں معلوم ٹیشو پیپر کس چیز سے بنا ہے, آپ کو نہیں معلوم, آپ کے سامنے ایک ٹیشو آ گیا, اب یہ جو درخت کے پلپ سے بنایا گیا ہے, کوئی آرٹیفیشل چیز سے بنایا گیا ہے, ریسائکلنگ سے بنایا ہے, کچھ نہیں پتا. ایسی صورت میں جب نہیں معلوم تب بھی ٹیشو پر سجدے کی اجازت نہیں ہے اکارڈنگ ٹو آغائے سیستانی. اب میں آغائے خوئی کی تقلید پہ باقی ہوں, آغائے سیستانی کے فتوے کی روشنی میں ٹیشو پہ سجدہ کروں گا بغیر یہ ریسرچ کیے ہوئے کہ اس کا اوریجن کیا. لیکن آپ نہیں پڑھ سکتے نماز, تو جو آخری جملہ وہ ہے میں, اگر آپ کو کچھ نہیں معلوم یہ ٹیشو کیسے بنا, وہ باکس میں ٹیشو رکھا ہے نہیں معلوم کیسے بنا, تو آپ سجدہ نہیں کر سکتے. ٹائم بہت تیزی سے گزر رہا ہے. ایک اور سوال ایسا آ گیا ہے جس کا جواب میں آج کی تقریر میں نہیں دے رہا ہوں کیونکہ ٹائم نہیں. سوال پڑھ دیتا ہوں کہ نارتھ امریکہ میں آج کل بہت سارے علماء کو حجت الاسلام کہتے ہیں, تو حجت الاسلام کا کوئی کرائٹیریا ہے اسلام میں؟ کیونکہ یہ سوال کوئسچن آنسر سے ہٹ کر جو میری مجالس ہیں اس عشرے کی, اس میں بھی جو آگے چل کے سبجیکٹ آئے گا ایک سبجیکٹ سے ریلیٹڈ ہے, تو میں اس کو اپنے پاس محفوظ کرتا ہوں اور بعد میں اس کا جواب دے دوں گا. اب ہمیں بہت تیزی کے ساتھ آگے بڑھنا. ایام عزا شروع ہو چکے ہیں تو آج کل ہمارے بچے اور نوجوان ایسے ٹی شرٹ پہنتے ہوں گے جس پر اہل بیت کے نام ہیں یا کربلا سے ریلیٹڈ کچھ سلوگن ہیں یا اور بہت ساری چیزیں. ان کا سوال یہ ہے کہ جس ٹی شرٹ کے اوپر یا شرٹ کے اوپر عربک رائٹنگ میں کچھ لکھا ہو تو کیا اس کو پہنا جا سکتا ہے, اسپیشلی اگر باتھ روم میں جانا ہو. اللہ کا نام اور قرآن کی آیت, وہ اگر ٹی شرٹ پہ اس طرح سے ہے کہ آپ کی اسکن سے کانٹیکٹ میں آ رہی, چاہے ریورس سائڈ سے, تو وہ جائز نہیں. لیکن اگر وہ اس طرح سے پرنٹڈ ہے کہ جو آپ کی باڈی ہے اندر انسائڈ باڈی, وہ اس سے کانٹیکٹ میں نہیں آ رہی, تب وہ بھی جائز. اور اللہ کے نام اور قرآن کی آیت کے علاوہ باقی جتنی چیزیں بھی عربی میں ہیں, حتیٰ اہل بیت کے نام ہو یا اہل بیت سے ریلیٹڈ ان کی حدیثیں, وہ سب پہنی جا سکتی ہیں ٹی شرٹ میں, اور اس حالت میں باتھ روم میں بھی جا سکتے ہیں. اگر ہم نے حج کیا اور بعد میں گناہ کرتے رہے تو ہمارا حج دوبارہ ہم کو کرنا پڑے گا, نل اینڈ وائڈ ہو جائے گا یا نہیں؟ حج ایک بار آپ نے صحیح کر لیا, وہ صحیح ہو گیا, وہ دوبارہ نہیں کرنا ہے, البتہ اپنے گناہوں کی توبہ آپ کو کرنا ہوگی. ہاؤ مینی فائنل ججمنٹ دیز آر دیئر؟ میں نہیں سمجھا سوال. ڈے آف ججمنٹ تو ایک ہی ہے جسے قیامت کہتے ہیں. واٹ آر دی, بس یہ آخری دو سوال, واٹ آر دی رولنگ اباؤٹ ڈوئنگ غسل انڈر شاور, شاور کے نیچے غسل, کیا یہ ضروری ہے کہ چونکہ ابھی آپ نے شروع میں سن لیا کہ غسل کو کم از کم دو پارٹ میں کرنا ہے, اور بعض پرانے مرجوں بلکہ آج کے بھی کچھ مراجع جن کی آپ تکلیف میں نہیں ہیں وہ کہتے ہیں تین پارٹ, پہلے سر و گردن, پھر رائٹ سائڈ, پھر لیفٹ سائڈ. آغا فستانی کا مسئلہ ذہن میں رکھتے ہیں, پہلے سر و گردن اور پھر نیچے کی باڈی. شاور کھلا ہوا ہے, پانی مسلسل اس سے فلو جاری ہے, آپ کی باڈی گیلی ہو رہی ہے, تو کیا ضروری ہے کہ دو پارٹ میں غسل کرنے کے لیے ہم جب سر و گردن دھو لیں تو اس کو بند کر دیں اور پھر دوبارہ اس کو اسٹارٹ کریں, یا نہیں وہ پانی رننگ واٹر ہے, فلو جاری ہے, اور آپ بس نیت کر لیں کہ اب سر و گردن اور اب نیچے کا جسم. دیکھیں یہاں پہ ذرا سی ایک مس انڈرسٹینڈنگ ہے, اور ٹائم میرے پاس کتنا ہے, ایک دو دو سوال. ایسا اتنا بڑا شاور جو مہاراجے نے اپنے بک میں لکھا ہے, وہ شاور نے لکھا واٹر فال, اتنا بڑا واٹر فال کہ آپ کی پوری باڈی اس کے اندر چھپ جاتی, باڈی کا کوئی ایک پارٹ بھی باہر نہیں, اور پوری باڈی ایک وقت میں پانی کے اندر. اس میں یہ کہتے ہیں کہ احتیاط واجب یہ ہے کہ جب سر و گردن پانی پوری باڈی سر و گردن گیلا ہو گیا, تھوڑا سا باہر نکلیے اور پھر دوبارہ اس واٹر فال کے اندر جائیے تاکہ باقی باڈی جو آلریڈی ویٹ ہو چکی ہے اور پانی اس پر بہ رہا, لیکن اس کو دو حصوں میں کرنے کے لیے ایک بار باہر نکلیے پھر دوبارہ اس کے واٹر فال کے نیچے جائیے. اب اگر اتنا بڑا کوئی شاور ہے, جو شاور کے سائز اب بڑے ہوتے چلے جا رہے ہیں, تو اگر اتنا بڑا شاور کہ آپ کی پوری باڈی انکلوڈنگ دونوں شولڈر اور پورا جسم اس کے پانی کے اندر, تو کوئی پرابلم آئے گا. لیکن ابھی تک اتنے بڑے شاور گھروں میں نہیں ہوتے ہیں, سم ہوٹلز میں میں نے دیکھے سنگاپور وغیرہ میں, گھروں میں نہیں دیکھے ہیں. تو گھروں میں جو شاور ہیں اس کے اندر کوئی ضرورت نہیں ہے آپ کو کہ آپ غسل کے دوران شاور کو بند کریں اور پھر دوبارہ اس کو ٹرن آن کریں, نہیں, پوری باڈی پہ ایک ساتھ پانی جا رہا, دل میں خیال کہ اب میں سر و گردن دھو رہا ہوں, اب میں اپنا نیچے کا جسم دھو رہا ہوں. اب یہ بھی ایک سوال بہت ہی ڈیٹیل ٹاپک ہے, اور یہ کوشچن آنسر کے سیشن میں صحیح بھی نہیں ہے, لیکن مختصر, ویکیشن کے لیے جانا یہ الاؤڈ ہے یا وہ منی کو بچا کے کسی غریب کی مدد کرنا؟ آپ کسی بھی نیوٹریشن والے سے پوچھئے گا فوڈ, جو کھانا آپ کھاتے ہیں, وہ کہتے ہیں کہ اس کے اندر تین چار پانچ گروپ ہیں, ہر ایک کا کچھ نہ کچھ پوشن ہو, اتنا پروٹین ہو, اتنا کاربوہائیڈریٹ ہو, اتنا فائبر ہو, وہ ساری چیزیں بتاتے ہیں. کسی ایک چیز کو اپنی غذا کا پارٹ نہ بنائیے, ورنہ پھر آگے آپ کو پرابلم ہوں گے. اسلام بھی ایک بیلنس زندگی ہے, کہتا غریب کی مدد بھی کرو, اس کا بہت ثواب ہے, اور ویکیشن پہ جاؤ وہ بھی تمہارے لیے اجازت ہے. ورنہ تو یہ کہا جائے خاص طور پہ ویسٹ میں کہ خالی ایک ٹی شرٹ اور انڈر ویئر پہن کے گزارا کرو, اور کپڑے بھی کوئی مت سلواؤ, جا کے غریب کی مدد کر دو, کیونکہ یہاں تو یہ لباس چل جائے گا. لیکن ایسا نہیں,
थोड़ा आपने ड्रेस के ऊपर भी आप ऐसे खर्च कर सकते हैं, थोड़ा अपने मकान पे भी खर्च कर सकते हैं, थोड़ा गाड़ी पे भी खर्च कर सकते हैं, थोड़ा वेकेशन पे भी खर्च कर सकते हैं, इज इट अलाउड? और फिर गरीब की मदद भी करते रहिएगा। जो कल की मजलिस का आखिरी हिस्सा था और अभी इससे कनेक्शन मिलने वाला है, बहुत ज्यादा टाइम गुजर गया। वॉट इज द रीजन कि सूरह तौबा से पहले बिस्मिल्ला नहीं? इसका रीजन है मौलाना सादिक हसन की मजालिस। क्या मतलब इसका? सूरह तौबा व सूरह जो इस आखिर बात पे होता है कि जो नॉन बिलीवर है उनको अल्लाह ने अपने अजाब से डराया। और अगर अब बात यहां से शुरू हो कि अल्लाह बहुत ही मेहरबान और बहुत ही रहम वाला है, हर एक को माफ कर देगा, और फिर अल्लाह आगे चल के ये कहे कि मैं अजाब भेजूंगा, तो दिमाग में वही ख्याल आएगा जो बहुत से मोमिनीन ऑलरेडी खुद बना चुके। हमारी मजलिसें सुनते कहते हैं, अरे ये अजाब अजाब तो ऐसी डराने के लिए कहा गया, वो बहुत मेहरबान है, हमको माफ कर देगा। पूरा सूरह तौबा का जो इंप्रेशन है वो खत्म हो जाता अगर बात रहमत से शुरू होती कि अल्लाह बहुत मेहरबान है, और फिर आगे अजाब का तस्किरा होता। वो अजाब का असर ही खत्म हो जाता जब शुरू में आपने ऐलान कर दिया कि अल्लाह बहुत मेहरबान है। ये बहुत ही शॉर्ट मैंने जवाब दिया। अगर कोई आदमी लाइफ सपोर्टिंग मशीन पर हो और देयर आर फेयर चांसेस ऑफ रिकवरी, तो क्या उस लाइफ सपोर्टिंग मशीन को बंद कर सकते हैं? आपने लिखा अगर चांसेस है रिकवरी, इवन इफ देयर इज नो चांसेस ऑफ रिकवरी, बट उसका जो क्लिनिकल डेथ या ब्रेन डेथ हो चुकी लेकिन सांस चल रहा है, तब भी वाजिब है उस लाइफ सपोर्टिंग मशीन को कंटिन्यू करना जब तक आदमी के लिए पॉसिबल हो, क्योंकि इसमें फाइनेंस भी इन्वॉल्व हो सकते हैं, कहीं गवर्नमेंट के लॉ भी। जब तक पॉसिबल है वाजिब है, इवन दो देयर आर नो चांस ऑफ सर्वाइवल, इधर मशीन बंद करेंगे उधर वो मर जाएगा, फिर भी ये वाजिब। अब गवर्नमेंट रिटायरमेंट स्कीम के बारे में खुम्स का एक सवाल पूछा गया, लेकिन चूंकि ये हर इलाके में, हर शहर में या हर मुल्क में अलग अलग टाइप की स्कीमें होती हैं, मुझे यहां की स्कीमों का नहीं पता कि यहां जो रिटायरमेंट प्लान होते हैं उसका क्या तरीका है, तो मैं इसका जवाब वैसे ही नहीं देता, और अब तो वक्त भी नहीं रहा है। इंशाल्लाह किसी और मौके पर दुरूद भेजे मोहम्मद वाले मोहम्मद। माल की मोहब्बत, अब ये आखिरी सवाल खुम्स का है, ये माल की जो मोहब्बत दिल में आके बैठ जाती है, ये 90% हमारे प्रॉब्लम्स की रूट कॉज है। लेकिन थोड़ी देर के बाद ये बात होगी। शुरू में ये बात क्यों कह दी मैंने? उमर साद ने शब आशू आका हुसैन से डायरेक्ट यही बात कही, और वो ये कि अगर मैं आपकी बात मान लूं तो मेरी इतनी प्रॉपर्टी कूफे में, जो इनाम इतने ज्यादा ने प्रॉमिस किया वो छोड़े, कहा जो ऑलरेडी मेरे पास अपनी प्रॉपर्टीज हैं वो सब इतने ज्यादा कब्जा कर लेगा, और ये मेरे लिए मुमकिन नहीं है और मैं ये बर्दाश्त नहीं कर सकता हूं। लेकिन खाली उमर साद की बात नहीं, खुद आका हुसैन ने आशूर के दिन, ये बात हो रही है शब आशूर, अब तो आप हजरात बहुत ही रेगुलर करबला की जियारात को जा रहे हैं, तो करबला की जियारात में आपको जगह भी देखते हैं ना जहां आका हुसैन और उमर साद की बात हुई, मकाम अली अकबर के पीछे वाली गली, और वहीं से अगर आप सीधा आगे बढ़ जाइए तो वहां पे आप पहुंचेंगे जहां पे आज रात के मसायब पढ़े जाते हैं, हुसैन के जुलझना का रुखना, वही जगह ज़ियारत आप करते हैं, मकाम मुकालमा। उमर साद को आका हुसैन ने बुला के वहां बात की थी और उसमें यह जुमला आया, लेकिन अभी है थोड़ी देर के बाद इसकी वजाहत हो। सूरह इमाम हुसैन तुमने पूरी एक हफ्ते की नमाजों में एक बार भी नहीं पढ़ा, यह सवाल था जो कल जवाब रह गया, और इसका जवाब देते हुए हमें अपने असल मौजू पर आना। रावी ने हैरान होकर कहा कि मौला ये सूरह इमाम हुसैन कुरान में कहां? अच्छा, अभी एक सवाल और पूछा गया, सेकंड लास्ट, بلکہ یہ کہیے کہ وہ لاسٹ سوال جس کا میں نے جواب دیا، پھر جو اس کے بعد والا سوال تھا میں نے اس کا جواب نہیں دیا. اس سورہ توبہ کے شروع میں بسم اللہ کیوں نہیں؟ اس کے دو ریزن، جو زیادہ مشہور، زیادہ اتھینٹک اور زیادہ حدیثوں میں آیا ہے، وہ میں نے ابھی آپ کے سامنے پیش کیا کہ کیونکہ سورہ توبہ کے اندر، جو ہمارے یہاں انڈیا اور پاکستان میں سورہ توبہ کہلاتا ہے، قرآن کا نواں سورہ 9th، اور عرب دنیا میں سورہ براءت کہلاتا ہے، جو اس سورہ کی پہلی آیت کا پہلا لفظ. خیر، یہ 9th سورہ کیونکہ اس میں زیادہ تر نان بلیورز کو عذاب خدا سے ڈرایا گیا، اسمعی، پہلے بھی کبھی یہ واقعہ میں نے پڑھا ہے، لیکن اب کیونکہ کوئسچن آنسر سے نکل کے مجلس کے سبجیکٹ میں بھی یہ چیز آ رہی ہے. عرب کا بہت بڑا ادیب ہے، شاعر ہے اور گرامر کا ماہر. عجب، کل گرامر کے اعتبار سے بات ہوئی تھی تو ایک سوال وہاں بھی انکمپلیٹ میں نے چھوڑ دیا، اور وہ یہ ہے کہ چلیں، جو لوگوں نے مجھ سے کہا بعد میں کہ آپ نے یہ تو بتا دیا کہ ہماری قوم نان ایشوز پر صرف گروپ میں تقسیم نہیں ہوتی ہے، فرقہ بنا لیتی ہے، یعنی ایک دوسرے کو جہنمی کہنے لگتے. وہ اہل بیت کو نہیں مانتا کیونکہ اس نے اللہم صلی علی محمد و آل محمد کہا، محمد و آل محمد کیوں نہ کہا؟ یہ گرامر کا مسئلہ، گرامر کے لوگ اس کو طے کریں. لیکن اب لوگوں نے کہا کہ پھر اس کا جواب کیا؟ اب یہاں پہ پھر تقلید کا مسئلہ انوالو ہوتا ہے، کہ تھوڑا سا یہ ڈیپینڈ کرتا ہے آپ کی تقلید پر. بعض پرانے مراجع، میں ڈیٹیل میں نہیں جا رہا، وقت نہیں ہے اور بہت ٹیکنیکل بات ہو جائے گی اور ڈرائی، البتہ اس کا سیکھنا واجب ہے لیکن مجالس میں نہیں، اس کے لیے الگ سے فقہ کے سیشن ہونے جائے. بعض پرانے مراجع کہتے تھے کہ وقت بے حرکت و وصل بے سکون جائز نہیں، نماز تو نماز والا درود جو ہے وہ غلط ہو سکتا تھا، لیکن آج کے سارے مراجع کہتے ہیں، اور آج سے میری مراد صرف آغا سیستانی نہیں بلکہ ان سے پہلے کی جو جنریشن ہے، میں جیسے مرحوم آغا خوئی کی تقلید پہ باقی ہوں، کچھ آغا محسن حکیم کی تقلید پر ہوں گے، ان کو انکلوڈ کر دیں. وہ کہتے ہیں کہ وقت بے حرکت و وصل بے سکون کی اجازت، نماز میں بھی جو واجب عمل ہے. مجھے معلوم ہے کہ بہت سے لوگ میری بات سمجھ نہیں پا رہے ہیں، لیکن میں بات سمجھانا بھی نہیں چاہ رہا ہوں، صرف سوال کا جواب دے رہا ہوں. تو اب یہ سمجھنے والی چیز آخری، کہ چونکہ آج کے مراجع کے یہاں اس کی اجازت، اس اعتبار سے دونوں طرح کا درود بالکل صحیح ہے، اور نماز میں جہاں درود واجب ہے تشہد میں، آپ چاہے صلی علی محمد وال محمد کہیں یا صلی علی محمد وال محمد کہیں، آپ کی نماز صحیح رہے گی. یہ کل کے انکمپلیٹ جملے کا جواب تھا، لیکن اصل بات یہ نہیں، اصل بات یہ کہ اب اسمعی گرامر کا ماہر، یہ مسئلہ بھی گرامر سے ریلیٹڈ تھا جس کا میں نے جواب دیا، لیکن یہ اسمعی جو ہے، اب جیسے اردو میں کہا جائے غالب اقبال، یہ وہ شاعر ہیں جو کوٹ کیے جاتے ہیں اگر کبھی اردو زبان کا ڈسکشن ہو رہا ہو. وہ اسمعی عربی زبان کا اتنا بڑا ماہر لیکن بے دین، نہ قرآن کو مانے، نہ رسول کو مانے، نہ اسلام کو مانے. میں اگلا جملہ کہتے کہتے رک رہا ہوں، ورنہ بعض لوگ ناراض ہو جائیں گے. بہت سارے شاعروں کا ایسا ہی مینٹلٹی ہو جاتی ہے. خیر، یہ اسمعی تو مشہور، تو وہ ایک دن وہ سفر کر رہا ہے، اور سفر میں اس کے ساتھ ایک بالکل جاہل بدو عرب، جو ایک لفظ نہیں جانتا، جس کو دنیا ہی کی خبر نہیں، وہ بھی اس کے ساتھ. اسمعی، اچھا، جو لوگ اسلام کو نہیں مانتے ہیں لیکن قرآن واقعا ایک ایسا کلام، ایک ایسا میریکل، کہ خالی عربی جاننے والے کو بھی اتنا مزہ آتا ہے قرآن پڑھنے میں کہ وہ کہتا بھی جاتا کہ یہ اللہ کا کلام نہیں ہے، یہ جھوٹ ہے، یہ محمد نے خود بنایا، لیکن مزہ اتنا ہے قرآن. रात के अंधेरे में।
ये अरब के जितने बड़े बड़े काफिर हैं, अबू जहल व अबू लहब व वलीद व उतबा व शैबा, ये सब पैगंबर के घर के चारों तरफ अंधेरे में छुप के खड़े होते। पुराने जमाने में लाइटिंग तो थी नहीं, और जो पैगंबर रात को नमाज शब में तिलावत कुरान किया करते थे, दो दो घंटे खड़े होकर ये कुरान सुनते थे और मजा लेते थे। एक मरतबा ऐसा हुआ, अब ये भी कुरान का लफ्ज है लेकिन शायद उर्दू में अच्छा ना लगे, कि अल्लाह का दिल चाह के इन लोगों से मजाक किया जाए, इन अल्लाह यस्तहज़ी, ये कुरान में भी आया, मजाक किया जाए। अब ये सब पूरा दिन इस्लाम की मुखालिफत करते हैं, रात को छुप के आते हैं अंधेरा। एक मरतबा मक्के में जो बारिश के मौके पर बिजली चमकती है, बिजली चमकी, अब जो बिजली चमकी तो अबू जहल ने देखा वो सामने, तो अबू लहब खड़ा और उसने देखा वो वलीद खड़ा है, वो उतबा खड़ा है, हाँ? भाई तुम यहाँ कैसे, तुम यहाँ कैसे, तुम यहाँ कैसे। दिन भर इस्लाम और कुरान की मुखालिफत करने वाले, कुरान को मोहम्मद का कलाम कहने वाले, कुरान की अजमत का इंकार करने वाले, रात के अंधेरे में सबने एक दूसरे को देख लिया। तो कुरान वाकई उन लोगों के लिए भी जो दीन को भी न माने इस्लाम को भी न माने, एक मेडिकल है तो असमई भी कुरान को इस तरह पढ़ता है जैसे बहुत से लोग, हाँ अपनी हर भाषा में कुछ मशहूर शायर होते हैं उनका कलाम पढ़ते हैं, और पढ़ते पढ़ते एक बार वो उस आयत पर आया जिसमें खुदा चोर मर्द और औरत का जिक्र कर रहा, असारिकतो वक्त वैदी, चोर का हाथ काटो, और फिर आखिर में है वल्लाह अजीजुन हकीम, और अल्लाह बहुत हिकमत वाला, अल्लाह का हर हुक्म लॉजिक के साथ होता। लेकिन इसकी जबान पे गलती से बजाय हकीमुन के रहीमुन आ गया, वल्लाह अजीजुन रहीम, अल्लाह बहुत रहमत वाला। वो जाहिर बद्दू कुछ नहीं जानता, दुनिया की कोई खबर नहीं, अलिफ के माने लठ हैं ये भी उसको नहीं पता, क्यों उसके सर उठाता और कहता है कि तू अभी तक क्या पढ़ रहा था। असमई ने कहा यह कुरान है जो खुदा का कलाम कहा जाता। बद्दू ने कहा कि नहीं, यह खुदा का कलाम हो ही नहीं सकता, या तूने गलत पढ़ा है या यह कलाम गलत। असमई ने गौर किया कि यह क्यों मुझे गलत कह रहा है, एकदम ख्याल आ गया कि हां हकीमन का लफ्ज है आयत के आखिर में, कि अल्लाह हिकमत वाला, रीजनिंग है अल्लाह के हर अमल के पीछे। मैंने रहीमुन पढ़ दिया, हमारे आपके लिए कोई फर्क नहीं पड़ता, किसी आयत में रहीम है, किसी में हकीम है, किसी में अलीम है, इधर का लफ्ज उधर हो जाए, हम गौर ही नहीं करते कुरान के मैसेज पे, तो हम पे क्या फर्क पड़ेगा। लेकिन असमई ने चौंक देखा मैंने गलती की, लेकिन हैरान होकर कहा कि क्या तूने पहले कुरान सुना, जिंदगी में कभी नहीं सुना, अरब का रहने वाला कभी नहीं सुना, तो तूने मेरी गलती कैसे पकड़ ली। कहा कि तू जो आयतें तू पढ़ता आ रहा बड़ी सीक्वेंस के साथ थी, बहुत ही इंप्रेसिव थी, एक एक लफ्ज सही था, जब ये कहा कि चोर का हाथ काटो और फिर आखिर में आए अल्लाह रहमत वाला है, तो मेरे दिमाग ने कहा कि अल्लाह ने अपनी रहमत का ऐलान कर दिया तो सजा सुनाने का फायदा क्या हुआ। चोर के दिल से तो सजा का खौफ ही निकल गया, अरे वो बड़ा मेहरबान, माँ से ज्यादा मेहरबान है, मैं इससे भी बड़ा गुनाह करूं तो माफ कर देगा। इसलिए मैंने कहा कि ये कुरान अल्लाह का कलाम नहीं हो सकता। हिकमत का लफ्ज आया कि हाथ काटने यानी मुजरिम को सजा देने में भी एक लॉजिक और रीजनिंग है, कि सोसाइटी उसी वक्त प्रोटेक्टेड है जब मुजरिम को पता हो कि मैं जुर्म करूंगा तो मुझे सजा मिलेगी। रहमत का अपना मौका होता,
देखिए
अब अमेरिका की बात ना कीजिए, अब आप पहुंच जाइए ताजपुर और जमालपुर, और मैं पहुंच जाता हूं रिजविया सोसाइटी कराची में। अब वहां पे ये होता कि अब मां ने कोई हुक्म दिया कि तुम्हें ये करना, और हमने उसकी मुखालिफत की, और किसी ने कहा भाई तुम्हारी मां ने इतनी सख्ती से कहा था, वो मां है ना, सख्ती से कहा तो था खाली डराने के लिए, लेकिन जब उसको पता भी चलेगा कि मैंने गलती की है तो मेरी गलती को माफ कर देगी। बल्कि कभी बाप ने कहा सख्ती से फला काम न करना, हमने फिर वो काम किया, भाई तुम्हारा बाप तो बड़ा खूंखार है, यहां की मिसाल नहीं है पाकिस्तान की, इंडिया की, वो तो तुम्हें जूतों से मारेगा, कहा नहीं मां बहुत मेहरबान है, वो बाप से मुझे बचा लेगी। तो जहां पर रहमत का यह तस्वुर आ जाता है कि जुर्म किए जाओ
जानबूझ के कानून को तोड़े जाओ और तुम्हें बचा लिया जाएगा, तो वहीं से पूरी सोसाइटी का निजाम धर्म भरम हो जाता है। न वाजिबात की पाबंदी होती है, न हराम का ख्याल किया जाता है, न कानून दीन का ख्याल किया जाता है। और मैंने बाप और माँ की मिसाल इसलिए दी कि अगर आप इस मिसाल में अल्लाह को बाप समझ लें और अहले बैत को माँ समझ लें, तो हमारे यहाँ आज भी कितने लोग ऐसे हैं कि जी अल्लाह का कानून, अल्लाह ने जहन्नम बनाई, अल्लाह ने आजाद बनाया, लेकिन हमारे बख्शवाने वाले ऐसे हैं कि हम किसी का माल चोरी करें वो हमको जन्नत में ले जाएंगे, हम किसी का हक खत्म करें वो हमें जन्नत में ले जाएंगे, हम हराम काम करें वो हमें जन्नत में ले जाएंगे। और यही वजह है कि कुरान करीम में ये बात कम आई है, हदीस में ज्यादा आई है कि हमारी शफात हर एक को नहीं मिलेगी। ये कुरान में भी पैगाम आया, सूरह मुद्दसिर की आयत जो इस वक्त तिलावत करने का वक्त नहीं है, फिर बाद में तिलावत करूंगा, बहुत अहम मैसेज है। फमा तनफाउहुम शिफाअतु शाफीइन, कुरान ने कहा ये जो चार गुनाहगार, कोई शफात करने वाले की शफात इनको फायदा नहीं पहुंचाएगी। तो कुरान ने दो चार इशारे दिए, मगर दो चार। और अहले बैत की अहादीस सुनिए, मौला से लेके ग्यारहवें इमाम तक हर मासूम ने लिस्ट बताई है कि ये वो है, ये वो है, ये वो है जो हमारा शिया। लेकिन ला तनालो शफात होना, ये हमारी शफात का हकदार नहीं होगा, इसलिए कि निजाम, कानून, दीन, शरीयत उसी वक्त तक बाकी रहती है जब तक कि मुजरिम को पता हो कि अगर मैं जुर्म करूंगा तो मुझसे सवाल और जवाब भी होगा, मुझे डांट भी पड़ेगी, मुझे सजा भी मिलेगी। और सूरह इमाम हुसैन, मैं मौजू से नहीं हटाऊं, सूरह इमाम हुसैन, बार बार मैं कह रहा हूं सूरह इमाम हुसैन, क्योंकि अय्याम आज़ा का पहला अशरा आका हुसैन का अशरा। हमारा मौजू क्या, एक जुमले में यह भी कह दू, करबला बिगिनिंग से एंड तक। अच्छा, एक जुमला शायद अंग्रेजी मैंने सही नहीं कही हो, आगाज से इख्तिताम तक। और यहां पे पहले सिर्फ एक जुमला अपने सब्जेक्ट की वजाहत के लिए पेश कर दूं, फिर जो सूरह इमाम हुसैन का मैसेज है वो आगे बढ़ाऊं। वो यही करबला बिगिनिंग से एंड तक। करबला की बिगिनिंग कब है? आज दो मुहर्रम की शब है, आका हुसैन दो मुहर्रम को करबला पहुंचे थे और दस मुहर्रम को आका शहीद हो गए। क्या यह है करबला? आगाज और इख्तिताम, शुरू हुई दो मुहर्रम को, खत्म हुई दस मुहर्रम को। या चले हमारे यहां जो एक माहौल है उसके अतबार से, 28 ऑफ रजब को आका मदीने से निकले, जो कल रात के मसाइल थे। और फिर जैसा मशहूर है चेहलुम और करबला पहुंची और 8 रबी अव्वल को वापस मदीने आ गए, आका हुसैन नहीं, लुटा हुआ काफिला। यह है करबला आगाज और नहीं, चाहे दो मुहर्रम से दस मुहर्रम को देखें, चाहे 28 रजब को हुसैन का निकलना और 8 रबी अव्वल को ज़ैनब कुबरा और सज्जाद का मदीने में आना, यह करबला का बीच का हिस्सा, ना यह करबला की बिगिनिंग है ना यह करबला का एंड। करबला के बिगिनिंग का नाम है अली, करबला के एंड का नाम है इमाम ज़माना। ये उमर दरमियान करबला के मैदान में कई बार बातचीत हुई। देखिए करबला को हम और आप जो कल की मेरी मजलिस थी अपने अपने मगज और अपने अपने दिमाग से समझेंगे, जो इस कल की मजलिस थी ना, इस्लाम हर आदमी अपने हिसाब से समझता,
वो नहीं, जब कर्बला में खुद आका हुसैन है तो आका हुसैन कर्बला किस तरह समझा रहे हैं, और उमर साथ जब है तो वो किस तरह कर्बला समझा रहा। तो आज की मजलिस के शुरू में एक जुमला है, तुम क्यों आए हो? रात के बाद पूछा, कहा कि मेरी प्रॉपर्टी पे कब्जा कर लेगा। अगले दिन मजमा आम में आका हुसैन ने एक सवाल किया उमर साथ से, जिसके अख्तिताम पे आका ने वो खुतबा दिया, जिसका जुमला मैं कहते कहते इसलिए रुक गया कि वो सूरह इमाम हुसैन के दरमियान में दोबारा आएगा। क्या है उमर साथ? दुनिया को छोड़, ये 30,000 का जो यजीदी लश्कर था उसकी तरफ इशारा किया, इनको छोड़ो, तुम तो जानते हो मैं कौन। उमर साथ मदीने मुनव्वरा में तकरीबन उन्हीं तारीखों में पैदा हुआ जो आका हुसैन की पैदाइश की तारीख है, एक या दो साल पहले। उसी मदीने की गलियों में उसका बचपना गुजरा, उसी ने वो सारे फजाइल अपनी आंख से देखे और अपने कान से सुने जो मस्जिद में पैगंबर इस्लाम बयान कर रहे हैं, चाहे वो मेंबर से खुतबा तोड़ के हुसैन को बचाने का वाकया या सिश्ते को तूलानी करने का वाकया, वो सारी चीजें आई विटनेस है, खाली सुनी सुनाई बात नहीं। और उसके बाद जवानी भी दोनों की मदीने में साथ गुजरी, तुम क्यों आए? उसका जवाब बोगजन बेअबी। अरे हुसैन, सच्चाई तो यह है, ईमानदारी तो यह है कि तेरे बाप का बुग्ज़ और अदावत है जो हमको आज मौका मिल रहा है, इसलिए हम कर्बला में। तो आगाज कर्बला का आगाज वो असल जुमला में इस वक्त मिंबर से कहना नहीं चाहता हूं कि कोतेलल हुसैन, हुसैन कर्बला में नहीं शहीद किए गए, बहुत पहले मदीने के अंदर जब पैगंबर की मैयत को गुस्ल दिया जा रहा था उसी वक्त शहीद कर दिया गया। यह आगाज और इख्तिताम क्या है? जब आने वाला हुसैन यानी जमाने का इमाम, वो भी हुसैन है अपने जमाने का, वो कर्बला का इंतकाम भी लेगा और कर्बला को पूरा भी करेगा। बाकी बातें बाद में आएंगी, पूरी चीज तो आज नहीं समझाना, ये हमारा असल मौजूद। 28 रजब कर्बला का आगाज नहीं, 8 रबीउल अव्वल मदीने में अहले बैत की वापसी कर्बला का इख्तिताम नहीं, 2 मुहर्रम कर्बला का आगाज नहीं है, आशूरे का दिन कर्बला का इख्तिताम नहीं है। अब वो बाकी बातें बाद में होंगी। सूरह इमाम हुसैन, मौला ये कौन सा सूरा? अब वो बात जो कट जाती है लेकिन मेरे जहन में रहती, कुरान के कई सूरों के 1 से ज्यादा नाम जिनमें सूरह तौबा की मिसाल आज आ गई सवाल जवाब। और बाद उलमा ने सूरह तौबा में बिस्मिल्लाह होना होने की एक वजह और लिखी, ये बहुत कम उलमा का कौल है, अलबत्ता उलमा के कौल से मतलब यह है कि इसके पीछे कोई ना कोई उनको हदीस मिली। हमारे शिया उलमा में तो शायद 1% भी नहीं, बरादरान अहले सुन्नत में है कुछ 5 से 10%। वो कहते हैं कि सूरह तौबा अलग से कोई सूरह ही नहीं, जो सूरह नंबर 8 है अनफाल ये उसी का एक पार्ट है, 8 और 9 मिलकर एक सूरह बनते हैं। तो बीच सूरह में कहीं बिस्मिल्ला नहीं आई है सिवाय हजरत सुलेमान और मलका सबा के खत के हवाले से, उसको छोड़ दिए। तो अब ये कि सूरह इमाम हुसैन, मौला ये कौन सा सूरह? कहा यह कुरान करीम का सूरह फजर, जो फजर की नमाज और ईशा की नमाज में पढ़ने का सवाब है। अजाबी से सूरह इमाम हुसैन क्यों कहा गया? इसकी आगाज की आयत 2 दिन से तिलावत कर रहा हूं बस आज की हद, इसके अख्तिताम की आयत जो मैंने शुरू मजलिस में इशारतन तस्किरा किया, वल फजर, फजर की कसम, वलयाल अशर, 10 रातों की कसम। ये कौन सी 10 रातें? इस्लामिक कैलेंडर में आप जाके देख लीजिए, जिलहज की 10 रातें कही जाती हैं, लेकिन तफासिर में जाके देखिए तो ये मुहर्रम की वो 10 रातें जिनमें आज, जिनमें आज ये दूसरी रात आ गई। और कौन सी फजर है जो 10वीं रात के अख्तिताम के ऊपर सुबह आशूर आती है अजान अली अकबर के हवाले से? मैं तफसीर में नहीं जा रहा हूं, वरना ये सूरा और इसकी शुरू की 3 आयतें खुद बहुत अहम, एक अलग से पैगाम, क्योंकि इस सूरे का आगाज बिगिनिंग स्टार्टिंग आशूर की, आशूर से पहले की 10 रातों में हुई, जिसमें आखिरी रात शब आशूर जो इंशाल्लाह आप सब लोग रात जाग के गुजारेंगे, और जिसका इख्तिताम वल फजर है उस फजर पे हुआ कि कायनात ने ऐसी फजर आज तक नहीं देखी। और इस सूरे का आखिरी क्या, आखिरी आयत, या अय्यतुहन नफ्सुल मुतमइन्ना, ارجعی الی ربی کی راضیت مرضیہ فدخلی فی عبادی ودخلی جنت. اے نفس مطمئن اب اپنے رب کی بارگاہ میں واپس آ جا اس حالت میں کہ تو اس سے راضی ہے اور وہ تجھ سے راضی. عموماً فاقہ شکری کی مجلس میں اس آیت کی تلاوت کی جاتی ہے. تو آیت کا شروع بھی آقا حسین، آیت کا اختتام بھی آقا حسین، نہیں آیت کا شروع بھی کربلا اور آیت کا اختتام بھی کربلا. آیت نہیں سورہ، اس میں پورا سورہ سورہ امام حسین کہلاتا ہے. ہمارا موضوع بھی یہی کربلا کا آغاز کربلا کا اختتام. لیکن یہ شروع میں عاشورے کی ہسٹری، اختتام پہ عاشورے کی ہسٹری، درمیان میں کیا، درمیان میں عاشورے کا مقصد، عاشورے کا پیغام، عاشورے کے حوالے سے کچھ بہت اہم میسج، جن میں پہلا میسج تو وہ جس کے لیے میں نے دو دن ایک اور آیت تلاوت کی، وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُ. یہ جو ایک پیغام ہے کہ ہر ظالم کو اس کے ظلم کی سزا اسی دنیا میں ملے، اور یہی امام زمانے کی جانب اشارہ، اور یہی مختار کے جہاد کی جانب اشارہ، اور یہی عید الزہرہ کا اشارہ، سَيَعْلَمُ الَّذِينَ ظَلَمُ. یہ قرآن نے مختصر کہا لیکن سورہ امام حسین میں مختصر نہیں کہا، سورہ امام حسین میں یہ تفصیل اس بات کی آ رہی ہے. دیکھیں امام حسین کا پیغام، عاشور کی صبح، عاشور کی سے پہر، سے پہر کیا، یا ایتھا النفس المطمئنہ. ساتھ امام کی وہ حدیث جو میں عاشور کے دن پڑھوں گا، مولا آپ کے دادا کے جسم پہ کتنے زخم تھے، کہا جتنے قرآن کریم میں حرف ہیں اتنے زخم میرے دادا کے جسم پر. یہ ہے یا ایتھا النفس المطمئنہ. اور اس کے درمیان جو پیغام ہے، دو تین پیغام ہیں پورے آقا حسین اور کربلا سے ریلیٹڈ، جن میں سے ایک پیغام سَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ میں بھی آیا، لیکن اس میں مختصر آیا، مختصر بھی ہے نا، ہر ظالم کو ظلم کی سزا ملے. مگر سورہ امام حسین میں خالی اتنا نہیں کا وضاحت کی، عَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِعَادٍ ارم ذات العماد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا الصخر بالواد وفرعون ذي الاوتاد الذين طغوا في البلاد فاكثروا فيها الفساد فطب عليهم ربك صوت عذاب. میں تفسیر میں نہیں آ رہا، صرف ترجمہ کر رہا ہوں. وہاں کا ہر ظالم کو سزا ملے، اور یہاں وضاحت، کیا تم نے نہیں دیکھا تمہارے رب نے قوم عاد کے ساتھ کیا کیا؟ اب قوم عاد کون؟ قرآن کریم نے ان کی دنیاوی شان و شوکت، میں بہت ساری چیزیں آپ کے سامنے کھل کے نہیں کہنا چاہتا ہوں، آج دنیا میں نکل جائی، بہت سارے ایسے آپ کو شہر اور ملک نظر آئیں، کیا نشان عمارتیں ہیں، کیا انفراسٹرکچر ہے، کیا فلائی اوور ہے، کیا سڑکیں ہیں، جو دنیاوی ظاہری طور پہ جو دنیاوی ترقی. قرآن اگزامپل کے طور پہ ایک قوم کا نام لیا، ارم ذات العماد التی لم یخلق مثلها فی البلاد، قوم ارم کو دیکھ جنہوں نے ایسا شہر بنایا کہ قرآن تعریف کر رہا کہ آج تک دنیا کی تاریخ میں اتنا اچھا شہر کبھی نہیں بنا. میں ٹوکیو کا نام لوں یا پیرس کا نام لوں یا دبئی کا نام لوں، بارہ جہاں بھی ترقی دنیاوی اعتبار سے ہو، قوم آج. وسمود، اور قوم سمود الذین جابوا الصخر بالواد، اب تو سعودی عرب نے عمرہ ویزا والوں کے لیے پوری کنگڈم